मेरो नाम कुलचन्द्र गौतम, यहाँहरूले सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा अनुभव।
दाजु, मेरो नाम हिरण्य भोजपुरी होइमा नरानु, मेरो अर्पी नाम थियो हिरण्य प्रसाद श्रेष्ठ।
नमस्कार, म राजाराम पौडेल, अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा।
नमस्ते, मेरो नाम प्रहलाद पन्त, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा।
म चाहिँ खगेन्द्र छेत्री, मेरो जीवन यात्रा अनुभव
सुन्दै। म रङ्गकर्मी हरिबहादुर थापा।
म डाक्टर राजेन्द्र प्रधान।
विश्वव्यापी नेपाली अनलाइन रेडियो www.nepaliradio.org मा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव। इन्टरनेटको ठेगाना www.nepaliradio.org मा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव। आफ्नो जीवन यात्राको तिता मिठा सफलता र सङ्घर्षका कथाहरू, नेपालीहरूका प्रेरणाका स्रोत डाक्टर कुलचन्द्र गौतमको अनुभव यात्रा हामी सुन्नेछौँ हिमाली स्वरहरूमा। आज हामी उहाँको जन्मदेखि स्कुल पढ्दासम्मको अनुभव यात्रा सुन्नेछौँ र यो यात्रा निरन्तर रहनेछ हिमाली स्वरहरूमा।
नमस्कार, म कुलचन्द्र गौतम, अहिले म नेपाल छोडेको 40 वर्ष जति भयो। अहिले सुरुमा मेरो गाउँ चाहिँ अमरपुर इस्मा गुल्मी जिल्लामा, म त्यहाँ जन्मिएको चाहिँ झन्डै 60 वर्ष भयो। त्यो बेलामा हाम्रो गाउँमा त यहाँहरू सबैको गाउँहरू घरमा जस्तै विकट ठाउँ थियो। त्यहाँ चाहिँ त्यो बेलामा खानेपानी थिएन, बिजुली थिएन, बाटोघाटो थिएन, हुलाक थिएन, अस्पतालहरू केही पनि थिएनन्। त्यस्तो अवस्थामा त्यो मेरो मात्र कथा होइन, त्यो धेरै नेपालीहरूको यस्तै कथा हुन्छ। त्यस्तो अवस्थामा चाहिँ म गाउँमा हुर्केँ, उतै गाउँमै केही मात्रामा अध्ययन गरेँ। त्यो बेलामा मैले पढ्ने बेलामा त गाउँमा स्कुलहरू पनि थिएनन्। त्यो भएको हुनाले सुरुमा मैले अलिकति त्यही गाउँतिरको गुरुहरूसित संस्कृत पढेका थिएँ, दुर्गा कवच, चण्डी, रुद्री इत्यादि पढेँ। अनि पछि गएर चाहिँ मलाई संस्कृतमै मेरो हजुरबुवाले चाहिँ प्रेरणा दिनुभएको थियो संस्कृत पढ्नुपर्छ भनेर। मैले व्याकरणहरू पढेँ, अमरकोशहरू पढेँ, अनि त्यहाँ गाउँकै गुरुहरूले पनि त्यति शिक्षित त हुनुहुन्न थियो। उहाँहरूले पढाउन सक्ने जति पढिसकेपछि गाउँबाट म सानै उमेरमा बाहिर गएँ। बाहिर भन्नाले हाम्रै गाउँबाट अरू एक दिनको बाटो, दुई दिनको बाटो, तिन दिनको बाटोतिर गएर त्यहाँ पढेँ। पछि गएर केही समय चाहिँ बनारसमा पनि पढेका थिएँ र आखिरमा गएर मैले एसएलसी गर्ने बेलामा, एसएलसी गर्नुभन्दा पहिले 2-3 वर्ष कान्छेनमा पढेँ, जनता विद्यालय हाई स्कुलमा। र फाइनल इयर हाई स्कुल गर्ने बेलामा चाहिँ जेपी हाई स्कुल काठमाडौँबाट गरेका थिएँ। त मेरो विद्यार्थी जीवन चाहिँ त अरू साधारण नेपालीहरू यहाँ जो रिजुडमा हुनुहुन्छ, यहाँ क्विन्समा हुनुहुन्छ, ब्रुकलिनमा हुनुहुन्छ, यहाँहरूको जस्तै नै हो मेरो जिन्दगी पनि। म पहिले हाई स्कुलमा पढ्दाखेरि तानसेनमा हाम्रो त्यहाँ हेडमास्टर हुनुहुन्थ्यो जगत बहादुर जोशी भन्ने, उहाँ एकदमै प्रगतिशील विचारधाराको गुरु हुनुहुन्थ्यो। उहाँलाई साहित्य संगीत सबै कुरामा त्यतिकै चाख थियो र उहाँले मलाई निकै प्रेरणा दिनुहुन्थ्यो र मलाई त्यो बेलामा अलि जेहेन्दार विद्यार्थी नै भन्थान्थे, क्लासमा राम्रै नम्बरहरू ल्याएर उत्तीर्ण हुन्थे र उहाँले मलाई निकै प्रोत्साहन दिनुहुन्थ्यो र तिमी पछि गएर ठुलो मान्छे हुन सक्छौ, मेहनत गर्छौ, मेहनत गर्दै पढ भन्नुहुन्थ्यो। र पछि गएर उहाँ थुनिनु भयो यो ल्यान्ड रिफर्मको बेलामा, हाम्रो भूमि सुधारको बेलामा उहाँ भूमि सुधारमा काम गर्नुहुन्थ्यो पढाइ सिद्ध्याएर। त्यसपछि थुनिनु भयो र थुनिएपछि पनि झ्यालखानामा पनि उहाँले त्यहाँका जम्मै अरू कैदीहरूलाई चाहिँ शिक्षा दिनुहुन्थ्यो अरे, गुरु जस्तै हुनुहुन्थ्यो अरे, र प्रगतिशील विचारधारा भएको उहाँका शिक्षाहरू चाहिँ म अझै पनि तर्कारैसँग सम्झन्छु र उहाँको शिक्षाले त मलाई यति गहिरो प्रभाव पारेको थियो कि अहिले आएर म आफू अलि सक्षम भएपछि त्यहाँको स्कुलमा जगतबहादुर जोशीकै नाममा एउटा मैले अडिटोरियम बनाइदिएको छु। मैले विद्यार्थी काल चाहिँ इट वाज वन्डरफुल, तानसेनमा चाहिँ निकै रमाइलो थियो। अनि त्यसपछि हाई स्कुल गर्ने बेलामा म जेपी हाई स्कुल काठमाडौँबाट गरेका थिएँ राम्रै नम्बरमा र अब छ फर्स्ट डिभिजन देशभरिमा कति नम्बर थियो कि त्यस्तो थियो र मलाई एउटा कुरा के सुनाउँछ भनेदेखि स्कुलमा पढ्ने पाठ्यक्रमका किताबहरू हुन्छ नि तिनीहरू मलाई धेरै सजिलो जस्तो लाग्थ्यो त्यही भएर तिनीहरू मैले छोटो समय नै पढेर सिध्याउँथेँ र बाँकी समय चाहिँ तानसेनमा छँदाखेरि तानसेनमा दुई तिनवटा पुस्तकालयहरू थिए एउटा धवल पुस्तकालय भन्ने थियो एउटा नेपाल भारत सांस्कृतिक केन्द्र भन्ने थियो त्यहाँ पुस्तकालय थियो त्यहाँ पुस्तकालयमा हरेक दिनमा गएर मैले पुस्तकालय चहार्दै त्यहाँ भएका किताबहरू थुप्रो पढ्थेँ र मैले हाई स्कुल सिकाउने बेलामा त्यो बेलासम्म लेखिएका नेपाली साहित्यका उत्कृष्ट ग्रन्थहरू किताबहरू जस्तो लक्ष्मी प्रसाद देवकोटाका सबै किताबहरू बालकृष्ण समका भीमनिधि तिवारीका त्यो नेपालीको प्रसिद्ध लेखकहरू कविहरू हुन्थे नि उनीहरूका किताबहरू मैले पढिसकिहालेँ र साहित्यमा मलाई त्यो बचपनमा निकै चाख लाग्थ्यो र तानसेनमा छँदाखेरि चाहिँ त मैले विद्यार्थी विद्यार्थीहरूको कवि गोष्ठीहरूमा पार्टिसिपेट गर्थेँ अन्तराक्षरी गर्थेँ नि त्यसमा म पार्टिसिपेट गर्थेँ र मैले कविता राम्ररी लेख्ने गर्थेँ र त्यो बेलामा एकपल्ट त्यहाँ तानसेनमा बडा हाकिम हुनुहुन्थ्यो दिगम्बर झा भन्ने अनि उहाँले पनि साहित्यमा चाख राख्ने र साहित्य संस्कृतिहरूमा चाख राख्ने विद्यार्थीहरू गुरुहरू सबैलाई प्रोत्साहन दिनुहुन्थ्यो र मलाई एकपटक जिल्ला बडा हाकिमको तर्फबाट बाल कवि भनेर एउटा मेडल नै दिनुभएको थियो सो द्याट आई रिमेम्बर भेरी फन्डली मैले तानसेनमा पढ्दाखेरि मेरा टिचरहरू मध्ये दुईजना अमेरिकन पिस कोर भोलन्टियरहरू हुन्छ नि त्यता टिचरहरू थिए त्यहाँ तानसेनमा म सात क्लास आठ क्लास पढ्दाखेरि मैले उनीहरूसित निकै नै चिम्बिएर कुराकानी गर्थेँ अङ्ग्रेजी बोल्न सिकेका थिएँ उनीहरूसित गएर म स्क्राबल खेल्थेँ चेस खेल्थेँ र उनीहरूसित कुराकानी हुँदाखेरि त्यहाँ म त्यो बेलामा राम्रो विद्यार्थी भएको हुनाले उनीहरूले नै मलाई भन्थे गरेका तिमी हाई स्कुल सिध्याएपछि तिमी जेहेन्दार छौ पढ्नलाई चाहिँ तिमीले अमेरिकामा जान कोसिस गर्नु भन्नुपर्छ भनेर उनीहरूले भन्थे त्यो भनेको हुनाले एउटा कौतूहल चाहिँ लागेको थियो मलाई चाहिँ सायद जानु पर्ला कि तर हामी जस्तो गाउँघरको मान्छे कसरी मौका मिल्ला र भन्ने लाग्थ्यो जे होस् हाई स्कुल सिध्याइसकेपछि त्यही दुई चारवटा साथीहरूको सल्लाहमा चाहिँ अमेरिकाको कलेजहरूमा भर्ना पाउनको निम्ति दुईटा तरिका रहेछन् एउटा चाहिँ त कि त्यो बेलामा श्रीपासको सरकारलाई अमेरिकाका विश्वविद्यालयहरूले छात्रवृत्ति दिन्थे त्यो छात्रवृत्तिमा कम्पिटिसन गरेर केही गरेर चाहिँ पाउने त्यो एउटा थियो अर्को बाटो चाहिँ एक दुईजना कता कति मान्छेले के गर्दछ भने डाइरेक्टली अमेरिकाका युनिभर्सिटीहरूमा एप्लाई गर्ने अनि एप्लाई गरेर त्यो एडमिसन पाउनको निम्ति त्यो दिनुपर्छ नि एसएटी कलेज इन्ट्रान्स एक्जाम के जाँचहरू दिनुपर्छ यहाँ जस्तै यहाँ अमेरिकामा भर्ना हुँदाखेरि विद्यार्थीले जे गर्नु पर्थ्यो त्यही फर्मेलिटीहरू फुलफिल गर्नुपर्ने त्यो गर्ने हो भने पनि मिल्न सक्छ तिमी चाहिँ युआर ब्राइट एन्ड इन्टेलिजेन्ट तिमी ट्राई गर न भनेर उनीहरूले मलाई प्रोत्साहन दिएको थिए त्यो अनुसार चाहिँ मैले भर्नाको निम्ति एप्लाई गरेँ एक दुईवटा कलेजमा मुख्य चाहिँ एउटा डार्टमाउथ कलेज भन्ने थियो अप इन न्यू ह्याम्पसर भेरी गुड कलेज आइबी लिग कलेज त्यो पिस कोर भोलन्टियर एउटा मेरो टिचर थियो त्यो पहिले डार्टमाउथमा पढेको यहाँको कलेजको बारेमा हामीलाई केही पनि थाहा थिएन त्योबाटै मैले सुने र हुन्छ त भनेर मैले एप्लाई गरेँ अनि त्यो जाँचहरू दिएँ त्यो कलेज इन्ट्रान्स एक्जाम एसएटी के के एचिभमेन्ट टेस्टहरू दिएँ अनि त्यो जाँचहरूमा चाहिँ मेरो निकै राम्रो नम्बर आएछ र निकै राम्रो नम्बर आएर अनि मेरो टिचरहरूको रेकमेन्डेसन पनि राम्रो थियो मलाई त सरप्राइजिङली त्यो कलेजबाट विच इज वान अफ द बेस्ट कलेजेस इन अमेरिका आइवी लिग कलेज उनीहरूले मलाई भर्ना पनि दिए र फुल स्कलरसिप दिएर पठाइदियो द्याट वाज अ लिटल अनयुजुअल किनभनेदेखि त्यस्तो डाइरेक्टली छात्रवृत्तिहरू पाउने त्यो बेलामा कि अलि राम्रो राम्रो बोर्डिङ स्कुलमा पढेका विद्यार्थीले पाउँथ्यो म त साधारण स्कुलमा पढाएको होइन जनता विद्यालय जुद्धा स्कुलमा इट वाज अनयुजुअल जे होस् मैले फुल स्कलरसिप पाएँ अनि ट्राभल ग्रान्टको निम्ति फुल ब्राइटमा एप्लाई गरेँ त्यो पनि पाएँ तर यसपछि यो धेरै लामो कथा छ मलाई चाहिँ पासपोर्ट दिएन सरकारले सो इट एक्चुअली त्यो मलाई झन्डै 2 वर्ष लागेको थियो पासपोर्ट बनाउनको निम्ति. त्यो बेलामा अर्कै चलन थियो, आजभोलि जति सजिलै पासपोर्टहरू पाउन सकिन्छ नि विदेशमा काम गर्नेले विद्यार्थीले, आजभोलि केही गाह्रो छैन. त त्यो बेलामा पासपोर्ट पाउनु भनेको ठुलो प्रिभिलेज को कुरा, जो पार्टीले पासपोर्ट पाउनुहुन्थ्यो विशेष कारण हुनुपर्ने, विशेष जस्टिफिकेसन हुनुपर्ने. त्यो बेलामा मलाई त के कारण भनेको थियो भनेदेखि, मैले यो छात्रवृत्ति पाइसकेपछि म अब यो अलि लामो होला यहाँको निम्ति, नत्र धेरै लामो हुन्छ के छ भने, म पहिले परराष्ट्र मन्त्रालयमा गएँ. मैले यसरी छात्रवृत्ति पाएको छु, मलाई अमेरिका जानको निम्ति पासपोर्ट चाहियो भनेर एप्लाई गर्छु भए, जाँदाखेरि त त्यहाँको छात्रवृत्ति शाखाको मान्छेहरू मलाई अचम्म मानेर, तपाईँ कहाँको मान्छे, को मान्छे, कसरी पाउनुभयो छात्रवृत्ति, यो तपाईँले सरकार मार्फत पाउनु भएको होइन, यो त अचम्मको कुरा गर्नुभयो. अनि तपाईँको कोही भन्ने सुन्ने कोही नाता पाता कोही के छ कि भने, मेरो त कोही पनि छैन, म त गाउँको मान्छे साधारण, भन्दाखेरि उनीहरूले यो त अचम्म मानेर हेरे र भने उनीहरूले, होइन बाबु, यस्ता खालका छात्रवृत्तिमा चाहिँ श्री 5 को सरकारले त्यो बेलामा स्वीकृति दिँदैन. किन भनेदेखि, श्री 5 को सरकारको नियम के छ अरे भनेदेखि, त्यो बेलामा ती चाहिँ छात्रवृत्तिहरू विदेशी विश्वविद्यालयहरूले अथवा विदेशी सरकारले नेपालको सरकारलाई दिन्छन् र नेपालको सरकारले चाहिँ रोजेको मान्छेले पाउँछन्. प्राइभेटली छात्रवृत्ति पाउने भन्ने चलन छैन. त्यो गर्नको निम्ति चाहिँ एउटा नियम छ, छात्रवृत्ति प्राइभेटली लिने हो भनेदेखि त्यो छात्रवृत्तिलाई एप्लाई गर्नुभन्दा पहिले श्री 5 को सरकारको पूर्व स्वीकृति लिएर मात्र एप्लाई गर्नुपर्छ. तपाईँले श्री 5 को सरकार सोध्नु पनि सोध्नु भएन, सोझै एप्लाई गर्नुभएछ, पाउनु भएछ, यस्तो छात्रवृत्तिलाई मान्यता दिइँदैन. त्यही भएर सरी, वी क्यान नट. त्योभन्दा पहिले म परराष्ट्रमा गएको थिएँ, परराष्ट्रले चाहिँ शिक्षाको सिफारिस ल्याउनु भनेको थियो, अनि शिक्षामा जाँदाखेरि त्यसो भन्थ्यो. सो द्याट वाज अ भेरी डिस्करेजिङ थिङ मलाई. अनि त्यसपछि यो भन्ने एकजना सेक्सन अफिसर थियो त्यहाँको छात्रवृत्ति शाखाको, अनि मैले उहाँलाई सोधेँ, योमा चाहिँ तपाईँले मिल्दैन भनेर भन्नुभयो, मैले कहीँ अपिल गर्न पाउँछु क्या, अपिल टु हायर लेभल भनेर सोधेँ. अनि उसले अचम्म मानेर सोधे, यो कस्तो जिद्दीवाल केटो रहेछ भनेर, हुन्छ तपाईँले एपिल गर्न पाउनुहुन्छ भने मभन्दा माथिको मान्छेलाई गर्नुहोस् न, तपाईँभन्दा माथि को हुन्छ, मलाई त्यो पनि थाहा थिएन नि तरिका. म सेक्सन अफिसर त्यो बेलामा, मभन्दा माथि चाहिँ सहसचिव हुनुहुन्छ, सहसचिव कहाँ जानुहोस् भनेर मैले सहसचिव कहाँ जानलाई खोलेँ. त हामी जस्तो गाउँघरबाट भर्खर आएको विद्यार्थी सहसचिवलाई कहाँ भेट्न पाइन्छ र, भेट्न माग्दाखेरि नै, ल तपाईँ किन आएको, यो हुँदैन, छात्रवृत्ति शाखामा जानुहोस् यहाँ, उहाँलाई मिल्दैन भनेर नै पछ्याइदिन खोज्छन्. तर आई वाज प्रसिस्टेन्ट, होइन मैले चाहिँ भेट्नै पर्छ उहाँलाई, मेरो एसोसिएसन त भेट्न मिल्दैन, तपाईँले निवेदन लेख्नुहोस् के हो भनेर भने, हुन्छ भने म निवेदन लेखेँ, म मेरो यस्तो यस्तो ब्याकग्राउन्ड हो, यसरी छात्रवृत्ति मिलेको थियो तर मलाई चाहिँ स्वीकृति भएन, यदि चाहिँ नियमले मिल्छ भनेदेखि यहाँले पुनरावलोकन गरिदिनु पर्यो भनेर चाहिँ निवेदन पठाएँ. निवेदन पठाइसकेपछि उनीहरूले भने, हुन्छ उहाँले विचार गरेर तपाईँलाई कुनै दिन चाहिँ डिसिजन दिनुहुन्छ भने, आफूले पर्थ्यो पर्थ्यो खबरै आउँदैन. अनि म चाहिँ गएर घचघच्याउन थाल्थेँ, अनि मलाई केही पनि खबर आएन, मैले उहाँसँग कुरा गर्न पाउनु भन्दाखेरि, कहाँ पाइन्छ सहसचिवलाई भेट्न, त्यो धेरै गाह्रो छ, त्यो पर्खनु पर्छ भने टाल्दा टाल्दा, तर आखिरमा गएर म एकदमै इन्सिस्ट गरेपछि बल्ल बल्ल एक दिन चाहिँ मलाई भेट गर्न दिएँ. भेट गर्न दिएपछि त्यो बेलामा सहसचिव हुनुहुन्थ्यो एकजना दीर्घ राज कोइराला भन्ने शिक्षाको सहसचिव, अनि उहाँलाई भेट्न गए. उहाँले मलाई निकै खेलाएर र अलिक तर अलिक सहानुभूति देखाएर हेरेर भन्नुभयो, अनि मेरो जम्मै कथा सुनिसकेपछि उहाँले भन्नुभयो, बाबु तपाईँलाई मर्कानी पर्या रहेछ, यो सेक्सन अफिसरले जो तपाईँको छात्रवृत्तिलाई स्वीकृति दिन मिल्दैन भनेर भन्नुभयो, त्यो कुरा वास्तवमा ठिक हो. नेपाल सरकारको एउटा के नियम छ अरे भनेदेखि, प्राइभेटली छात्रवृत्ति उपलब्ध गर्नुले पूर्व स्वीकृति लिनुपर्छ भन्ने नियम छ, तर तपाईँले त्यो लिनु भएछ, तर तपाईँको चाहिँ योग्यता राम्रो रहेछ, गाउँघरको मान्छे, र हाम्रो सरकारको चाहिँ अर्को एउटा नीति पनि छ, त्यो नीति के छ भनेदेखि, गरिब तथा जेहेन्दार विद्यार्थीलाई चाहिँ श्री 5 को सरकारले विशेष प्रोत्साहन दिनुपर्छ भन्ने त्यस्तो नीति पनि छ. पूर्व स्वीकृत नानेकोलाई स्वीकार नगर्नु भन्ने नीति पनि छ, गरिब तथा ज्ञानदालाई भन्नु तपाईँलाई चाहिँ त्यही सुदूर दुर्गम ठाउँको हुनुहुँदो रहेछ, योग्यता राम्रो रहेछ, त्यही भएर मिल्नु पर्ने हो, तर यो बारेमा मैले फाइनल डिसिजन दिन सक्दिनँ, त्यो चाहिँ मैले सचिव कहाँ पठाउनु पर्छ मभन्दा माथि, तर म तपाईँको समर्थन गरेर रेकमेन्डेसन सिफारिस चाहिँ पठाउँछु सचिवलाई, मैले गरेपछि सचिवजीले दिनुहुन्छ। हुन त नियमअनुसार उसले नपाउनु पर्ने, तर त्यो नियम बाहेक श्रीपाँचको सरकारको एउटा नीति छ, गरिब जेहेन्दार दुर्गम क्षेत्रको विद्यार्थीहरूलाई प्रोत्साहन दिनुपर्छ भन्ने। यो विद्यार्थी यस्तो राम्रो योग्यता भएको, यदि यो विद्यार्थीको छात्रवृत्तिलाई हामीले स्वीकार नगर्ने हो भने यो विद्यार्थीले पनि छात्रवृत्ति नपाउने, यो अरू कुनै नेपालीले पनि पाउँदैन भनेपछि त नेपाललाई नै घाटा भयो, यो विद्यार्थीलाई मात्र घाटा भएन, हामीलाई के फाइदा छ र? यदि ऊ योग्यता नभएको मान्छे भएको भएदेखि हार्दिक कुरा थियो, योग्यता निकै छ, त्यो भएको हुनाले एक्सेप्सनल्ली यसलाई स्वीकृति गरियोस् भनेर उहाँले चाहिँ सिफारिस पठाइदिनु भएछ सचिव कहाँ। सचिव कहाँ गएपछि यु हेभ टु वेट फर सचिव, अनि त्यहाँ चाहिँ म पर्खनु पर्यो, अब जान्छु हुन्छ पर्खनुहोस् पर्खनुहोस् भोलि आउँछ पर्सि आउँछ भने त्यो त्यो गर्दा पनि हप्ता गइसक्यो, अनि त्यहाँ पनि म घटघट आउनु थालेँ, होइन आई वान्ट टु सी दिस सचिवलाई म आफै भेट्न चाहन्छु, भेट्न दिनुहोस् न भन्दाखेरि सचिवलाई भेट्नु झन् गाह्रो, र धेरै सङ्घर्षपछि पछि गएर मलाई सचिवलाई पनि भेट्न दिएँ, अनि सचिवलाई भेट्दाखेरि सचिवले मलाई निकै खेलाएर हेरे, र उनले चाहिँ अलि बढी शङ्काको दृष्टि पाउने गरे, होइन तपाईँको कोही पनि छैन नातापाताहरू यहाँ, यहाँ फलानु के एउटा गौतम हुनुहुन्छ नि उहाँ राष्ट्र ब्याङ्कको गभर्नर, उहाँ तपाईँको नाता पर्दैन, उहाँको पर्दैन, पहिले एउटा काशीनाथ गौतम भन्ने मन्त्री हो उहाँको नाता त पर्दैन, उहाँ पर्दैन, कसरी पनि नाता पाता पर्दैन, कस्तो छिटो रहेछ कहाँबाट आएछ भनेर उनीहरू भन्नुभयो, अनि उहाँले भन्नुभयो हेर्नुहोस् बाबु मलाई चाहिँ अप्ठ्यारोमा पार्नु भयो तपाईँले, म सेक्सन अफिसर हुन्न भनेर लेखा छ, सहसचिवले चाहिँ दिनु उचित हुन्छ भन्नुभएको छ, अब मलाई चाहिँ अलिक धर्म सङ्कट पर्यो, तपाईँलाई चाहिँ तपाईँको केस चाहिँ त म बुझ्छु, तर तपाईँलाई स्वीकृति हामीले दियो भनेदेखि यो चाहिँ एउटा प्रेसिडेन्ट बन्छ भविष्यको निम्ति, यो चाहिँ अलिक अप्ठ्यारो छ, यो यो यसको चाहिँ कुरा के रहेछ भने रहस्य पत्र, यो नियम कहिले बनाएर रहेछ त, यो पूर्व स्वीकृति लिनुपर्छ भन्ने कहाँ छ यो नियम भनेर मैले सोधेँ, सोद्धाखेरि उहाँले भन्नुभयो ल म तपाईँलाई भन्छु यो नियम कहिले बनाएर रहेछ भनेदेखि 1959 त्यो हाम्रो नेपालको पहिलो चुनाव भएर नेपाली कङ्ग्रेस बिपी कोइराला प्रधानमन्त्री भएको सरकार आएको थियो नि, त्यो बेलामा त्यो बेलाको सरकारले यो नियम बनाएको रहेछ, किन बनाएको रहेछ त भन्दाखेरि त्यति बेला के हुँदो रहेछ भनेदेखि रुसमा प्याट्रिस लुमुम्बा युनिभर्सिटी भन्ने थियो, त्यो युनिभर्सिटीमा थुप्रो नेपालीहरू चाहिँ पढ्न जान्थे छात्रवृत्ति पाएर, तिनीहरूले छात्रवृत्ति कसरी पाउँदो रहेछ नि त भन्दाखेरि कम्युनिस्ट पार्टीका समर्थकहरू सहानुभूति भएका मान्छेहरूलाई यो कल्चरल सिट भन्ने जस्तो हुन्छ नि, त्यो कम्युनिस्ट पार्टीका नेताहरूले चाहिँ आफ्ना आफ्ना मान्छेहरूलाई चाहिँ त्यो रसनहरूसँग भनेर चाहिँ छात्रवृत्ति मिलाउँदो रहेछन्, र त्यो छात्रवृत्ति पाउनेहरूमध्ये धेरै जसो योग्यता भएका होइनन्, बल्ल बल्ल पास भएका, पास पनि बल्ल भएका, योग्यता त्यति नपुगेका, तर यो पोलिटिकल कनेक्सनले गर्दा आइडियोलोजिकल लिङ्केजले गर्दाखेरि चाहिँ छात्रवृत्ति मिलाउँदो रहेछन्, त्यही भएर त्यो बेलाको सरकारको भन्छ यो त भएन, यो चाहिँ त नेपालबाट छिटा छिटीहरूलाई लैजाँदै पोलिटिकल इन्डक्ट्रिनेसन गर्ने चाहिँ यो बाटो भयो, यो यिनीहरू खास पढ्न गएका होइनन्, यिनीहरूलाई त पोलिटिकल इन्डक्ट्रिनेसन गरेर आइडियोलोजी सिकाउनु भएको, यो चाहिँ उचित भएन, त्यही भएर यसलाई रोक्नुपर्छ भन्ने त्यो लजिकमा चाहिँ उनीहरूले पूर्व स्वीकृति लिनु भनेर छ। पूर्व स्वीकृति लिने बेलामा के गर्ने भनेदेखि नदिने भने होइन, यदि योग्यता भएको मान्छे छ भनेदेखि त्यसलाई दिउँला, पोलिटिकल कनेक्सनको आधारमा मात्र जान लागेको छ भनेदेखि त्यसलाई दिनु हुँदैन भनेर त नियम त राम्रै कारणले बनाएर रहेछ, उचित कुराले त्यसरी बनाइएको हो। अब तपाईँको योग्यता त छ, तर यो हामीले चाहिँ योग्यता मात्र होइन कि तपाईँको चरित्रको बारेमा सर्टिफाई गर्नुपर्छ, किनभने पोलिटिकल मोटिभेसनले भएको नियम नि, यता कता यो एउटा पार्टी सहानुभूति छ कि यता छ कि भन्ने त्यस्ता गर्नको निम्ति हामीले पुलिस रिपोर्ट चाहिन्छ। यो जम्मै लम्बा चौडा चाहिँ तपाईँ एकजनाको निम्ति गरेर हामी जम्मैलाई ठुलो समस्या पर्छ। त्यही भएर यो चाहिँ तपाईँप्रति मेरो सहानुभूति छ, तर मैले यो डिसिजन गर्न सक्दिनँ, मन्त्रीलाई पठाउँछु मैले, किनभने यो यो मभन्दा माथिको यो पोलिटिकल कुरा पर्यो भनेर मन्त्रीलाई पो पठाइदिनु भयो। भए सानो कुरा, त्यो बेलामा मन्त्री हुनुहुन्थ्यो सुरेन्द्र बहादुर बस्नेत भन्ने। मन्त्री कहाँ पुगेर पुगिसकेपछि हामीले मन्त्रीलाई भेट्ने त असम्भव साधारण विद्यार्थीले। त्यो बेलामा अब मन्त्री कहाँ गइसकेपछि मैले मन्त्रीलाई भेट्न सक्न पाउनु भने त असम्भव हुने भयो साधारण विद्यार्थीले। त्यो भएर मैले चाहिँ कसले मलाई मद्दत गर्न सक्ला त भनेर खोज्दै खोज्दै गएर त्यो बेलामा पञ्चायत सिस्टमको कुरा नि होइन, हाम्रो गुल्मीबाट राष्ट्रिय पञ्चायतको सदस्य गोकर्ण राज शास्त्री भन्ने हुनुहुन्थ्यो, अनि मैले एकपल्ट उहाँलाई भेट्न जानु पर्यो, उहाँ त हाम्रो प्रतिनिधि, मेबी ही क्यान डु समथिङ भनेर उहाँलाई भेट्न गएँ। उहाँलाई भेट्न गएर मैले जम्मै कुरा भने यसो यसो भयो भने अनि उहाँले भने है तेरिका गौतम बाबु तपाईँ पहिले आउनु पर्थ्यो म कहाँ, यस्तो कुरा म मिलाइहाल्थेँ नि त, यो सानो कुरालाई तपाईँलाई धेरै दुःख दिएछन् भनेर मान्नुहोस्। परराष्ट्र मन्त्री चाहिँ मेरो साथी हुन्, म परराष्ट्र मन्त्रीलाई भन्छु तपाईँलाई पासपोर्ट चाहिएको छ भने अरू त के चाहिएको छ, अरू त सबै मिलिसकेको छ, उहाँले मिलाइदिई हाल्नुहुन्छ, नट टु वरी भनेको म चाहिँ गर्न सक्छु कि जस्तो लाग्यो। अनि त्यो बेलामा परराष्ट्र मन्त्री कीर्ति निधि विष्ट थिए, अनि उहाँले गएर भन्नुभएछ पनि, अनि मलाई भन्नुभयो, मैले मन्त्रीसित कुरा गरेँ, मन्त्रीले भन्नुभयो यो मामुली कुरा मिल्छ केही गाह्रो छैन भनेर भन्नुभएको छ, पर्खनुहोस् एक दुई दिनमा ठिक हुन्छ भनेर भन्नुभएछ। यतातिर के भएछ भनेदेखि यो केस चाहिँ शिक्षा मन्त्री कहाँ गएको, शिक्षा मन्त्रीले यसो हेरेछन् र शिक्षा मन्त्रीका सल्लाहकारहरूले के भनेछन् भनेदेखि अनि यो चाहिँ त अलि अचम्मकै कुरा आयो, तलबार मन्तव्य बाँधेर आएको छ, सेक्सन अफिसरले हुन्न भन्ने, सहसचिवले हुन्छ भन्ने, सचिवज्यूले चाहिँ हाम्रो मन्त्रीज्यूले पठाउनु भयो। यो त्यसो हेर्दाखेरि चाहिँ यो कुरा चाहिँ त पहिले एकपटक क्याबिनेटबाट पास भएको नियम रहेछ, त्यो भएको हुनाले चाहिँ मन्त्रीज्यू हजुरले मात्रै निर्णय गर्न मिल्दैन, यो क्याबिनेटमा पठाउनु पर्छ, क्याबिनेटमा सोध्नु पर्छ भनेर सल्लाह दिएछन्। त्यो केसलाई चाहिँ क्याबिनेटमा पठाइएको रहेछ। क्याबिनेटको मिटिङमा मामुली सानो कुरा चाहिँ क्याबिनेटमा गयो, क्याबिनेटको मिटिङमा चाहिँ एउटा इन्ट्रेस्टिङ डाइनामिक्स भएछ। के भएछ भनेदेखि परराष्ट्र मन्त्री कीर्तिनिधि विष्ट, कीर्तिनिधि विष्ट चाहिँ सूर्यबहादुर थापा प्रधानमन्त्री, उनीहरूको अलिक कम्पिटिसन जस्तो रहेछ कि, कीर्तिनिधि विष्ट चाहिँ प्रधानमन्त्री हुन चाहने, यतापट्टि शिक्षा मन्त्री को परे भन्दाखेरि सुरेन्द्र बहादुर बस्नेत भन्ने, उनी चाहिँ सूर्यबहादुर थापाको ज्वाइँ कि के नाता पर्ने रहेछन्। इन्ट्रेस्टिङ डाइनामिक्स, क्याबिनेट मिटिङमा चाहिँ यो कुरा आयो अरे, त्यो क्याबिनेट सचिवले आउँछ अरे, हजुर यहाँ यस्तो सानो कुरा हो तर यो प्रिन्सिपलको कुरा भएर आएछ, एउटा विद्यार्थीले यसरी अप्लाई गरेको छ भने चाहिँ त्यो सचिवले चाहिँ पेस गरेछ अरे केसलाई। त्यो गर्ने बित्तिकै परराष्ट्र मन्त्रीले भन्नुभयो अरे ए यो त्यो ठिकको योग्यता सोग्यता राम्रो छ अरे, पासपोर्ट चाहियो हो भनेदेखि यो कुरा के नै क्याबिनेटमा छलफल म मिलाइदिइहाल्छु नि भन्छ, यो अरू इम्पोर्टेन्ट कुरा हामीले छलफल गर्नु छ भइहाल्यो, यो सानो कुरा किन ल्याउनु भएको क्याबिनेटसम्म, म कहाँ पठाइदिनु भयो भइहाल्छ नि भनेर परराष्ट्र मन्त्रीले भन्नुभयो अरे। परराष्ट्र मन्त्री त्यो भन्ने बित्तिकै शिक्षा मन्त्रीले भने होइन होइन यो मामुली कुरा भयो, मैले कहाँ क्याबिनेटमा ल्याउँथेँ र त्यहाँ एकातिर के पनि पर्याएर छ भनेदेखि सूर्यबहादुर थापा र कीर्तिनिधिको चाहिँ टक्कर परिरहेको बेला चाहिँ उसले भनेको र उसले काट्नु पर्ने जस्तो, होइन यो चाहिँ ठुलो सिद्धान्तको कुरा भएर पो मैले ल्याएन तर मैले पनि शिक्षा मन्त्रालय निर्णय गर्न सकेन भन्दाखेरि के के कुरा हो भने प्रधानमन्त्री भने होइन यो केस क्लियर कट छैन भनेदेखि हामी त अहिले समय छैन ल सचिवजी त्यो हेरेर चाहिँ फेरि अर्को पटक चाहिँ केही गर्नुपर्छ भन्नु होला नि त भनेर त्यो क्याबिनेटबाट चाहिँ फेरि तर सारेर उनीहरू मिटिङ कन्टिन्यू गरे। अनि त्यो सचिवले चाहिँ पछि गएर जम्मै जाँचेर हेर्दाखेरि त के भनेर भनेदेखि हो रहेछ यो केस चाहिँ पहिले क्याबिनेटले पास गरेर राजा कहाँ पठाएर राजाले लालमोहर लगाएको, त्यही भएर राजाले लालमोहर लगाएको कुरा चाहिँ क्याबिनेटले बदल्न पाइँदैन, राजा कहाँ नै पठाउनु पर्छ दरबारमा भनेर पो भनेछ ल भने त्यो केस चाहिँ दरबारमा पुग्यो। अनि अरू कुरा गर्ने कुरा केही भएन, पर्ख्यो 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 होइन।
जीवन यात्रा अनुभव हिमाली स्वरहरूमा हामीले छुट्टै स्वरूपमा प्रस्तुत गर्न थालेको यो नयाँ कार्यक्रम जीवन यात्रा अनुभवमा हामीले केही महिना अगाडि नै निरन्तर रूपमा प्रसारण गरिसकेको संयुक्त राष्ट्रसङ्घका पूर्व सहायक महासचिव एवं युनिसेफका डिप्युटी एक्जिक्युटिभ डाइरेक्टर डाक्टर कुलचन्द्र गौतमको जीवन यात्रा हामीले यहाँ निरन्तर प्रस्तुत गर्न गइरहेका छौँ। डाक्टर कुलचन्द्र गौतमको जीवन यात्रा अनुभवको बाँकी भाग हामी क्रमशः प्रस्तुत गर्दै जानेछौँ। जीवन यात्रा अनुभवमा हामी समाजका विभिन्न व्यक्तित्वहरूको जीवनको उकाली ओह्रालीको कथा व्यथाहरू सुनाउनेछौँ उहाँहरूकै स्वर मार्फत। यदि तपाईँको सहर समुदायमा यस्ता व्यक्तित्वहरू हुनुहुन्छ र उहाँहरूको जीवन कथा सबैलाई सुन्न प्रेरक छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी उहाँहरूको जीवन कथा सबैलाई सुनाउनेछौँ। विभिन्न व्यक्तित्वहरूको बारेमा हामीलाई जानकारी दिने हाम्रो फोन नम्बर हो 3472489426। तपाईँ हामीलाई सम्बन्धित व्यक्तित्वको बारेमा फोन गरेर अथवा इमेल लेखेर पनि जानकारी दिन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। डाक्टर कुलचन्द्र गौतम सँगसँगै हामी विभिन्न व्यक्तित्वहरूको जीवन यात्रा अनुभव हामी क्रमशः यसै वेबसाइट www.nepalireadio.orgमा प्रस्तुत गर्दै जानेछौँ। अब डाक्टर कुलचन्द्र गौतमको बाँकी जीवन यात्राको लागि अर्को अङ्क सुन्नुहोला।